نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. مختصر صحیح بخاری, اس میں ہم کتاب الویو کر رہے ہیں. آج دیکھیں گے حدیث نمبر 987. باب کیا ہے؟ ملم یر الوساوسہ ونحوہا من المشبہات, جن کے نزدیک وسوسہ اور اس جیسی چیزیں مشتبہ چیزوں میں داخل نہیں. وانہا رضی اللہ عنہا قالت ان قوما قالوا یا رسول اللہ ان قوما یاتوننا باللحم لا ندری اذکر اسم اللہ علیہ ام لا, فقال رسول اللہ صلی اللہ علیہ وسلم سم اللہ علیہ وکلوہ. حضرت عائشہ رضی اللہ عنہ سے روایت ہے کہ انہوں نے فرمایا کہ کچھ لوگوں نے عرض کیا کہ اللہ کے رسول, ہمارے پاس آدمی گوشت لاتے ہیں لیکن ہمیں یہ معلوم نہیں کہ انہوں نے ذبح کرتے وقت بسم اللہ کہی ہے یا نہیں. آپ نے فرمایا تم اس پر بسم اللہ کہو اور کھا لو. تو اس حدیث میں ہم دیکھیں کہ مشتبہ اور وسوسے میں فرق بیان کیا گیا کہ شبہ علی وہ چیز ہے جس کی حلت اور حرمت کے دلائل آپس میں ٹکراتے ہوں, اس چیز سے رکنا پرہیزکاری ہے. بٹ وسوسہ کیا ہے؟ کہ ہر چیز کو بلا وجہ ہی انسان شک اور شبہ کی نظر سے دیکھے. مثلاً ایک شخص سے مال خریدا, خواہ مخواہ اس کے حرام ہونے کا گمان کرنا, اس قسم کی وسوسہ اندازی شریعت میں درست نہیں ہے. بات واضح؟ من لم یبالی من حیث کسب المال, جس نے کچھ پرواہ ہی نہ کی جہاں سے چاہا مال کما لیا. یعنی مال کمانے والے کو ہر وقت اس بات کی فکر ہونی چاہیے کہ در پردہ ہی صحیح کہیں کوئی ایسی چیز تو نہیں آ گئی کہ جو اللہ تعالیٰ کو پسند نہیں ہے. عن ابی ہریرہ رضی اللہ عنہ عن النبی صلی اللہ علیہ وسلم قال, حضرت ابو ہریرہ رضی اللہ عنہ سے روایت ہے, وہ رسول اللہ صلی اللہ علیہ وسلم سے بیان کرتے ہیں, آپ نے فرمایا یاتی علی الناس زمان, لوگوں پر ایک زمانہ آئے گا, لا یبالی المرء ما اخذ منہ, جب انسان کو اس کی کچھ پرواہی نہ رہے گی. کیا؟ کہ میں نے مال کو حلال طریقے سے کمایا, امن الحلالی ام الحرام, یا پھر حرام طریقے سے. کیا آج آپ کو لگتا ہے یہ وقت آگے اللہ ماشاءاللہ. تو یہاں ہمیں فتنہ مال سے خبردار کیا گیا. ہمیں چاہیے کہ اسباب معیشت کے متعلق خوب چھان بین کریں, لیکن افسوس ہے کہ آج بہت کم ہے. صرف مال چاہیے, پلس کتنا, ڈبل تگنا پروفٹ ریشو, ایک یہ وہ, اس سے مال بڑھے گا. حالانکہ مال کے بڑھنے سے برکت نہیں بڑھتی, یہ یاد رکھیے. حلال مال بڑھے گا تو برکت بھی بڑھے گی, حلال مال نہیں ہوگا زیادہ مال بھی وبال بنے گا. پھر آگیا تجارت فی البری, خشکی میں تجارت کرنا. عن البراء ابن عازب رضی اللہ عنہ وزید ابن ارقم رضی اللہ عنہ قالا کنا تاجرین علی عہد رسول اللہ صلی اللہ علیہ وسلم فسألنا رسول اللہ صلی اللہ علیہ وسلم عن الصرف فقال ان کان یدا بید فلا باس وان کان نصب فلا یسلخ. حضرت زید بن ارقم اور حضرت براء بن عازب سے روایت ہے, انہوں نے فرمایا کہ ہم رسول اللہ کے زمانے میں تجارت کرتے تھے, ہم نے رسول اللہ سے بیع صرف کے متعلق پوچھا, یعنی چیز لیتے ہیں دیتے, صرف کہتے گھمانے پھرانے کو, تو بیع میں نے ٹریڈنگ, یعنی ہم کوئی چیز دیتے ہیں اس کے بدلے میں لے لیتے ہیں, تو کیا یہ جائز ہے؟ آپ نے فرمایا اگر نقد بہ نقد ہو تو کوئی حرج نہیں, اگر ادھار ہو تو جائز نہیں. اور اس میں خاص طور پہ آپ کہتے ہیں کہ یہ جو صرف ہے نا, سونے کے لیے بھی آتا ہے, کرنسی کے لیے بھی آئے گا. آپ نے پڑھا ہوگا صراف شخص, یہ بہت اہم بات ہے, اس کو غور سے سنیے گا. سونے چاندی کے سکوں کا باہمی تبادلہ صرف کہلاتا ہے. اس کی دو صورتیں ہیں, ایک یہ کہ چاندی کے بدلے چاندی اور سونے کے بدلے سونا. اس میں دو شرطوں کا ہونا ضروری ہے, یعنی دونوں کا وزن برابر ہو اور دست بدست ہوں. اگر ایک طرف سے نقد اور دوسری طرف سے ادھار ہو, یا نقد کی صورت میں وزن میں کمی بیشی کی, معاملہ حرام ہو جائے گا. دوسری صورت یہ کہ سونے کو چاندی یا چاندی کو سونے کے عوض خریدنا, تو اس صورت میں وزن کا برابر ہونا تو ضروری نہیں, تاہم اس کا نقد بنقد ہونا ضروری ہے. امام بخاری اس حدیث کے عموم سے خشکی میں تجارت کو جائز قرار دیتے ہیں. بات سمجھ رہے ہیں آپ لوگ؟ اگر میں اس کو تھوڑا سا واضح کر دوں کہ سونا خریدتے وقت ادھار نہیں کر سکتے آپ, کیوں؟ وقت کا ریٹ بدل جاتا ہے. مثلا آپ نے آج سونا خریدا کسی سے, آپ کہتے ہیں کہ یہ 10 تولے کا سیٹ ہے, یہ میں آج لیتی ہوں آج کے ریٹ پہ, 1 لاکھ کا بنا. आपने कहा लेकिन 50,000 आज दूंगी, 50,000 दो तीन दफा करके दूंगी। अब जिसका वो सेट था या जिसने आपको बेचा, उसकी चीज वो आज की कीमत के मुताबिक 1 लाख की थी, आपने उसको सिर्फ 50,000 दिए। अब दो में से एक सूरत होगी, कल या तो सोने की कीमत बढ़ जाएगी तो 1 लाख वाली चीज 1,10,000 की हो जाएगी। अब जब 1,10,000 की हुई तो बाकी 50,000 आपने मालिक को बाद में दिए, तो उसके साथ ज्यादती हुई, पैसे तो आज मिल रहे हैं, बिक उसकी पहले गई। दूसरी सूरत ये कि वो 1,000 की आपने डन कर दी थी चीज, रेट कम हो गया, 90,000 की रह गई, तो आपके साथ ज्यादती है। सोना लेते वक्त कभी भी आप उधार ना करें, क्योंकि उसमें फिर अगर या तो आपने सूद लिया या उसने सूद लिया, जो कमी बेशी वो सूद हो जाती है ना, तो लिहाजा ऐसी चीजों में बहुत केयरफुल रहना चाहिए। सोने चांदी की तिजारत कोई आसान काम नहीं है, बहुत बड़ी बात है। और कभी पढ़े तो आज हमारे मुल्कों में खासतौर पे जो सुनारों के पास मुरवजा तरीकेकार है, बहुत लूप होल है। तो अल्लाह इट नोज दी बेस्ट के कहाँ तक कोई बच सकता होगा, और इल्म ही नहीं है। कोई सूद का काम करे तो लोग बुरा कहेंगे, लेकिन तिजारत में औरतें छोटी छोटी चीज़ों पे अपना ईमान बेच रही होती हैं, और वो भी बहुत सारी चीज़ों में कुछ बताते भी नहीं है। तो बहरहाल ये चीज़ें पढ़ सुन लेनी चाहिए, वरना इंसान के ऊपर बवाल है। अल्लाह ताला हम सबको महफूज रखे। अल खुरूज फि तिजारती, तिजारत के लिए सफर करना। अनबी मूसा अल अशरी रदी अल्लाह अन्हु काला इस्ताज़न्तु अला उमर इब्न अल खत्ताब रदी अल्लाह अन्हु फलम युज़ल लहु व कअन्नहु काना मशगूलन फरजातु फफरग उमरु फकाल अलम अस्मा सौत अब्दुल्लाह इब्न कैसिन आज़नू लहू क़ील क़द रजा फदआनी फ़कुल्तु कुन्ना नौमरु बिज़ालिक फ़क़ाल तातीनी अला ज़ालिक बिल्बैजिना फ़ंतलक़्तु इला मजलिसिल अंसारी फ़सअल्तुहुम फ़क़ालु ला यश्हदु लका ला हाज़ा इल्ला असग़रुना अबू सईदिल ख़ुदरी फ़ज़हबतु बिअबी सईदिल ख़ुदरी फ़क़ाल उमरु अख़फ़िया हाज़ा अलैया मिन अम्री रसूलिल्लाहि सल्लल्लाहु अलैहि वसल्लम अलहाने सफ़क़ु बिस्सवाक यानिल खुरूजा इलत तिजारती। हज़रत अबू मूसा रज़ी अल्लाह अन्हु से रिवायत है कि उन्होंने फरमाया, मैंने एक दफ़ा हज़रत उमर से मुलाकात की इजाज़त तलब की, लेकिन मुझे इजाज़त ना मिली। गोया हज़रत उमर रज़ी अल्लाह अन्हु इस वक्त किसी काम में मसरूफ थे। ताहम मैं वापस आ गया, हज़रत उमर फारिग हुए तो कहने लगे, मैंने अब्दुल्ला बिन कैस रज़ी अल्लाह अन्हु यानी अबू मूसा अल-अशरी की आवाज नहीं सुनी थी, इनको इजाजत दे दो। लोगों ने कहा वो तो वापस हो गए हैं। इस पर उन्होंने मुझे बुलाकर पूछा, तुम क्यों वापस हो गए थे? उन्होंने कहा हमको यही हुक्म दिया जाता था। हजरत उमर रजी अल्लाह अन्हु ने कहा तुम इस पर कोई गवाह पेश करो। तब मैं अंसार की मजलिस में गया और इनसे पूछा। उन्होंने कहा इस बात की शहादत अबू सईद खुदरी ही देंगे जो हम सब में कम उम्र हैं। चुनाचे मैं अबू सईद अल खुदरी रजी अल्लाह अन्हु को हज़रत उमर के पास ले गया और उन्होंने शहादत दी कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का यही हुक्म था। जिस पर हज़रत उमर ने कहा कि रसूलुल्लाह का ये हुक्म मुझसे पोशीदा रह गया क्योंकि बाजारों में खरीदो फरोख्त और तिजारत में मसरूफ रहा, यानी तिजारत की गरज से बाहर आने जाने में मशगूल रहा। क्या पता चला, हसूल दुनिया की तलब इंसान को इल्म से महरूम कर देती है। अब मर्दों का उजर तो समझ आता है, औरतों का क्या उजर है जो इल्म से दूर रहती हैं सिर्फ तलब दुनिया की। इसी तरह इसे पता चलता है कि तिजारत के लिए सफर भी करना दुरुस्त है। एक और बात पता चलती है जो बड़ी अहम है, बहुत ही अहम है, कि शरीयत के अहकामात बाज़ वक़्त बड़े बड़े सहाबा से भी छुपे रहते हैं। आज लोग कहते हैं क्या फलां इमाम तक ये बात नहीं पहुंची, क्या फलां मौलवी साहब हैं भला उनको नहीं दीन पता। तो यहाँ देखिए सारे मौलवी और सारे आइमा किराम से बड़ी शख्सियत उमर फारूक है, नबी के साथ रहने वाला दौर, और उनको कई मसले नहीं बताते। कोई बंदा ये दावा नहीं कर सकता नबी के सिवा कि उसको हर मसला हर इल्म की बात पता चल गई। सिर्फ हम चंद शख्सियात को अपने गुमान के मुताबिक बड़ा साबित करने के लिए अपने हिसाब से ये सोच लेते हैं कि जी उनको सब कुछ पता है, हालांकि वो बेचारे खुद अपने बारे में ये कुछ नहीं कह कर गए कि हमने जो कहा वही हरफे आखर है, वही दीन है, और जो हम तक नहीं पहुंचा वो दीन नहीं है। दुआ कीजिए कि उम्मत को समझ आ जाए और हम नबी के मुकाम पर नबी को रखें और किसी की बात को उससे आगे ना रखें। आज इसका क्या तरीका है? नबी की सही हदीस को रिजेक्ट करना और किसी के कॉल को पकड़ लेना। پھر اگلا ہے باب منحب البست فی الرزق، جس نے رزق میں وسعت کی خواہش کی. عن انس بن مالک رضی اللہ عنہ قال سمعت رسول اللہ صلی اللہ علیہ وسلم یقول من سرہ ان یبسط له فی رزقہ او ینسا له فی اثرہ فلیصل رحم. حضرت انس بن مالک رضی اللہ عنہ سے روایت ہے، انہوں نے کہا کہ میں نے رسول اللہ صلی اللہ علیہ وسلم کو یہ فرماتے ہوئے سنا، جس شخص کو یہ پسند ہو کہ اس کے رزق میں کشادگی اور عمر میں اضافہ ہو تو اسے چاہیے کہ اپنے رشتہ داروں کے ساتھ اچھا سلوک کرے. ہر ایک ہی چاہتا ہے نا، ہر ایک کو مال بھی چاہیے، لمبی عمر بھی چاہیے، تو پھر رشتہ داروں کے ساتھ اچھا سلوک کرنا، اور قوت آتی ہے، ہمت آتی ہے، دعائیں ملتی ہیں انسان کو. اللہ نے تو لکھی ہوئی ہے سب چیزیں، لیکن جب ہم دوسروں کے ساتھ اچھا معاملہ کرتے ہیں وہ ہمیں دعائیں دیتے ہیں، اور وہ دعائیں پھر ہمارے کام آ جاتی ہیں. پھر اس طرح شراء النبی صلی اللہ علیہ وسلم بن نئی آتی ہی، نبی صلی اللہ علیہ وسلم کا ادھار خریدنا. عن انس رضی اللہ عنہ انہ مشاء النبی صلی اللہ علیہ وسلم بخبز شعیر و احالۃ سنیخۃ قال ولقد رهن النبي صلى الله عليه وسلم درعا له بالمدينة عند يهوديش وخذ منه شعيرا لأهله ولقد سمعته يقول ما أمس عند علي محمد صلى الله عليه وسلم ساع بر ولا ساع حب وإن عنده لتسع نسوة. حضرت انس رضی اللہ عنہ سے روایت ہے کہ وہ رسول اللہ صلی اللہ علیہ وسلم کے پاس جو کی روٹی، بارلے بریڈ جو ہوتی ہے، اور بودار چربی لے کر گئے، یعنی چربی بھی وہ تھی جس میں سمیل آ رہی تھی. اور اس وقت رسول اللہ صلی اللہ علیہ وسلم نے اپنی ایک زرہ مدینہ میں ایک یہودی کے پاس گروی رکھی ہوئی تھی، اور اس سے اپنے اہل خانہ کے لیے جو لیے ہوئے تھے. اور میں نے آپ کو یہ فرماتے ہوئے سنا تھا کہ آل محمد صلی اللہ علیہ وسلم کے پاس کبھی شام کو ایک سا گیہوں کا یا کسی اور غلے کا جمع نہیں رہا، حالانکہ آپ کی 9 بیویاں تھیں. اب آپ دیکھیے کہ ایک سودخور یہودی سے قرض کا معاملہ تھا، لیکن کسی مسلمان سے قرض نہیں لیا، کیونکہ وہ عقیدت کی بنا پر آپ کو مفت دے دیتا اور آپ کو کسی کا احسان لینا پسند نہیں تھا. یعنی اتنی غربت میں وقت گزارا نبی صلی اللہ علیہ وسلم نے. کسب الرجلی و عملی ہی بھی یدی ہی، آدمی کا خود کمانا اور اپنے ہاتھ سے کام کرنا. عن المقدام رضی اللہ عنہ قال قال رسول اللہ صلی اللہ علیہ وسلم ما کل احد طعاما قط خیرا من ان یاکل من عمل یدہ وان نبی اللہ داود علیہ السلام کان یاکل من عمل یدہ. حضرت مقدام رضی اللہ عنہ سے روایت ہے کہ انہوں نے کہا، رسول اللہ نے فرمایا، کسی شخص نے اپنے ہاتھ کی کمائی سے زیادہ پاک کھانا نہیں کھایا، اور اللہ کے نبی حضرت داؤد بھی اپنے ہاتھ کی کمائی سے کھاتے تھے. تو آپ دیکھیے کہ ہاتھ کی کمائی سے کیا مراد ہے. معاش کے آپ دیکھیے بنیادی 3 ذرائع ہوتے ہیں. زراعت ہوتی ہے، کہاں سے کماتے ہیں؟ ہاتھ سے، بیج ڈالنا، کھیتی باڑی کرنا. پھر تجارت ہے، سامان ادھر سے ادھر لانا پڑتا ہے. پھر صنعت و حرفت، یعنی فیکٹری لگا لی، کارخانہ بنا دیا. تو ان سب میں سے تجارت کو افضل کہا جاتا ہے، بعض کہتے ہیں زراعت. لیکن جو بھی چیز انسان حلال طریقے سے ہاتھ کی کمائی سے حاصل کرے، حدیث میں اس کو بہترین اور پاکیزہ چیز کہا گیا. آپ دیکھیے کہ جو جاب ہوتی ہے نا، جس کو ہم نوکری کہتے ہیں، اس میں بندے کو بہت جگہ کمپرومائز کرنا پڑتا ہے. جاب نہ چلی جائے، اجازت نہیں ملی، نماز کے وقت پہ، جمعے کے وقت پہ. اپنا کاروبار ہوتا ہے تو انسان جب جہاں چھوڑ کے چل پڑے، اور سچی بات ہے، ایمان اور تقویٰ ہوگا تو ہی دونوں جگہ یہ کام ہوں گے، ورنہ تو ادھر بھی نہیں کریں گے، ادھر بھی نہیں کریں گے. جس کو نہیں نماز پڑھنی وہ اپنے کاروبار میں بیٹھ کے بھی نہیں پڑھے گا، اور جس کو پڑھنی ہے اللہ کے حکم سے وہ نوکری کے باوجود بھی پڑھ لے گا. لیکن اگر چوائس موجود ہو تو تجارت نوکری کرنے سے زیادہ بہتر چیز ہے، یہ اچھی چیز ہوتی ہے، کیونکہ کسی کے انڈر انسان نہیں ہوتا. بلا وجہ ہمیں کسی کی غلامی میں خود کو نہیں رکھنا چاہیے، اللہ کی غلامی ہی سب سے بڑی غلامی ہے. پھر اس کے بعد ہے کہ السہولت والسماحت فی الشراء والبیع، خرید و فروخت میں نرمی اور کشادہ دلی. عن جابر ابن عبداللہ رضی اللہ عنہما ان رسول اللہ صلی اللہ علیہ وسلم قال رحم اللہ رجلا سمحا اذا باع واذا اشترى واذا اقتدى. حضرت جابر بن عبداللہ رضی اللہ عنہما سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، اللہ تعالیٰ اس شخص پر رحم فرمائے جو بیچتے، خریدتے اور تقاضا کرتے وقت نرمی اور کشادہ دلی سے کام لے. تو ایزی گوئنگ، جس کو آپ انگلش میں کہتے ہیں. بعض لوگ چڑچڑے ہو جاتے ہیں، بعض عورتیں دکان پہ آ جائیں، دکاندار کہتے ہیں ہماری مشکل آ گئی، चीं चीं करेंगी और ये कम करें ये ज्यादा करें, पसंदीदा नहीं है। लेना है तो ले ले, नहीं लेना तो छोड़ दे। दे रहे हैं तो जरा सा ढीलापन रख ले, ले रहे हैं तो जरा सा खुलापन कर दे। मन अन जरा मुसीरन, जिस शख्स ने मालदार को भी मोहलत दे दी। अन हुज़ैफ़ा रदी अल्लाह अन्हु काला काला नबी सल्लल्लाहु अलैहि वसल्लम तलक्कतिल मलाइकतु रूहा रजुलिन मिम्मन काना कबलकुम قالوا عملنا من الخير شيئا قال كنت آمر فطراني أن ينذر المؤسر ويتجاوز عن المؤسر فتجاوز الله عنه। हज़रत हुज़ैफ़ा रज़ी अल्लाह ताला अन्हु से रिवायत है कि उन्होंने कहा कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, पहले ज़माने में फरिश्तों ने एक शख्स की रूह से मुलाकात करके पूछा, क्या तूने कोई नेक काम किया है? इसने कहा, मैं अपने मुलाजमीन को ये हुक्म देता था कि वो तंगदस्त को अदायगी में मोहलत दें और मालदार से भी नरमी करें, तो अल्लाह ने भी मुझसे नरमी इख्तियार फरमाई। क्या पता चला कि अगरचे कर्जदार अगरचे मालदार ही क्यों ना हो, फिर भी उस पर सख्ती ना करें। अगर मजीद मोहलत तलब करे तो खुश दिली से उसे मोहलत दे दी जाए। अगरचे मालदार की तारीफ में बहुत इख्तराफ है, यानी किसको आप मालदार कहेंगे, लेकिन उर्फ आम में जो भी मालदार हो उसके साथ अच्छा बर्ताव किया जाए। अब देखिए, अगर हम वाकई सारी बातें वो माने जो अल्लाह और उसके रसूल ने कही हैं, तो हम सारी दुनिया के फेवरेट बन जाएं, पसंदीदा बन जाएं। और जितनी बातें भी आपने हमें कही हैं ना, वो सब इंसान की तबीयत के एतबार से हर बंदे को अपने लिए अच्छी लगती हैं, लेकिन जब हम पे बात आती है तो हम बिल्कुल दूसरे एज पे चले जाते हैं। अल्लाह ताला से दुआ है कि वो हमें वाकई ऐसा बना ले कि जो अल्लाह हमसे चाहता है। इनका सवाल है कि हम गोश्त लाते हैं लेकिन शक होता है कि ये हलाल है कि नहीं, तो इसी बारे में ये, जब हज़रत आयशा के दौर में ऐसा हुआ, हज़रत आयशा ने ये बात पूछी थी कि कुछ लोग नए नए इस्लाम पे आए होते हैं, तो जब हम उनके घर से खाना लेते हैं या गोश्त लेते हैं तो हमें शक आता है, पता नहीं इनको ज़िबा करना भी आता है कि नहीं, कुछ नहीं। यानी वो ये नहीं कहते हम नहीं करते, करते हैं। जैसे बच्चा कोई चीज़ दे तो आपको वहम होता है, पता नहीं इसने हाथ धोए कि नहीं, ये बात है। तो उस पे हज़रत के नबी ने कहा था कि जब ऐसा मामला हो तो बिस्मिल्लाह पढ़ के खा लो। लेकिन अब कोई कह ही नहीं रहा कि मैंने ऐसा किया है, वो कह रहा है कि मैंने गैर ज़ुबीहा ही किया, तो फिर तो हम बिस्मिल्लाह पढ़ के जायज़ नहीं करेंगे ना। पूरी कोशिश कर लीजिए, उस पे मामला अल्लाह पे डाल दें। जहां आपको पूरा यकीन है, अगर महंगा भी मिलता है तो वो ले लें, शक वाली चीज़ को छोड़ दें, ठीक है। और जहां से जिससे ले रहे होते हैं उसको उस वक्त बुलवाएं, पूछें कि वाकई ये इस्लामी ज़बी है, इस्लाम के तरीके पे ज़िबा हुआ है, पूरी उससे गवाही ले लें। अगर वो यस कहते हैं तो ठीक है, नो कहते हैं तो छोड़ दें जी, ठीक है। चलिए, सुभानक अल्लाहुम्मा व बिहमदिका अशहदु अल्ला इलाहा इल्ला अंता अस्तग़फिरुका व अतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।